السلام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم محمد
خاتون کہ جو صحرا میں وادی یا نشینی کی زندگی گزار رہی ہے اور اس کا ایک ہی بیٹا گھر سے کسی کام سے باہر گیا ہوا تھا اور اس وقت میں اس کے گھر میں دو مسلمان یہ پوری فیملی مسلمانوں کی مہمان ہوئے تھے. بعض علماء نے اس کا نام ام سلیم سے یاد کیا ہے. یہ خاتون ابھی گھر میں مہمانوں کی خدمت کرنا چاہتی ہے, تواضع کرنا چاہتی ہے کہ اچانک اسے یہ خبر ملی کہ اس کا جوان بیٹا اسے ایک وحشی اونٹ نے اس طرح زخمی کر دیا کہ گر کر انتقال کر. ایک ہی بیٹا تھا, پوری کائنات اس کی اس ایک بیٹے کے ساتھ مربوط تھی. بڑی حوصلہ مند خاتون ہے, اس نے اپنے ان مہمانوں کی توازو میں کمی نہیں کی. جب وہ کھانا کھا چکے تو پھر حجاب کے ساتھ آ کے بیٹھ گئی ان مہمانوں کی خدمت میں, کہتی رہا دونوں میں سے اگر کسی کو قرآن کی کچھ آیت یاد ہو تو میرے لیے تلاوت کر. کہتے ہیں دو مہمانوں میں سے ایک مہمان نے جس سے قرآن کی کچھ آیات یاد تھیں حیران تھے کہ یہ کیسی ماں ہے. ایک لوتا جوان بیٹا انتقال کر چکا ہے اور اس کے انتقال کے بعد یہ اتنے سکون سے گھر کے تمام معاملات کو میزبانی کے فرائض کو انجام دیتے ہوئے اب کہتے ہیں کہ قرآن سنا دی. کون سی آیت کا انتخاب کیا جائے ذرا مشکل سامنے تھا. سورہ مبارکہ البقرہ کی ان آیت کا انتخاب کیا وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ الَّذِينَ إِذَا أَصَابَتْهُم مُّصِيبَةٌ قَالُوا إِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ أُولَٰئِكَ عَلَيْهِمْ صَلَوَاتٌ مِّن رَّبِّهِمْ وَرَحْمَةٌ وَأُولَٰئِكَ هُمُ الْمُهْتَدُونَ. جب اس مسلمان نے آیات کی تلاوت کی خاتون رونے لگی, کہتی پروردگار میں نے صبر کیا ہے, اب تیرا وعدہ ہے کہ تو ساگروں پر اپنی درود اور رحمت کو نازل کیا ہے. اور پھر ایک مرتبہ اس نے اس کیفیت میں اپنے جذبات کا اظہار کیا کہ اگر کوئی کسی کے لیے بہت بہت کیجیے گا, اگر کوئی کسی کے لیے زندہ رہ سکتا ہوتا. یہ دونوں مسلمان منتظر تھے کہ یہ جملہ کہے کہ وہ جوان بیٹا میرے لیے زندہ رہ جائے گا. اور عجیب بات یہ کہ اس خاتون نے جملہ مکمل کیا کہ یہ دونوں جو مہمان ہیں اس عورت کی عظمت کے سامنے اپنے آپ کو چھوٹا محسوس کرنے لگے. وہ خاتون کہتی اگر کوئی کسی کے لیے زندہ رہ سکتا ہوگا تو کاش ختمی یہ مرتبہ امت کے لیے رہ جائے. اس لیے جب کبھی اللہ کے رسول کی زیارت جو ہفتے کا دن مخصوص ہے تلاوت کیجیے گا تو اس میں جملہ ہے یا رسول اللہ ہم نے آپ کو کھو دیا, انا للہ وانا الیہ راجعون, اولئک متقیان. علی ابن ابی طالب علیہ السلام, دو ہی دروازے ہیں جو خدا نے بنائے کہ جو انسان کو خدا کے عذاب سے بچاتے ہیں, اور ان دروازوں کے ہوتے ہوئے خدا کا عذاب انسان پر نہیں نظر. ایک دروازہ اللہ کے رسول کی ذات مقدس تھی جو اب رخصت ہو چکی, ایک دروازہ باقی رہ گیا ہے. اس دروازے کو محفوظ رکھنا, اس کا نام ہے توبہ. کہ توبہ کے ہوتے ہوئے خدا گناہگاروں پر عذاب کو نازل نہیں کیا. آج کی شب شب تعزیت ہے, ساری کائنات قدم ایک طرف ہے, رسول خدا کی جدائی قدم ایک طرف. شاید مجھے اور آپ کو یہ احساس اتنا شدید نہ ہو, لیکن کوئی سید آپ کے دل سے پوچھئے کہ بابا کی جدائی کتنی قیامت خیز تھی. عزیزان گرامی قدر, خدا کرے یہ مجلس شہادت, یہ مجلس تعزیت اللہ کا رسول کے عنوان سے مدینہ منورہ میں اللہ کے رسول کے روزے پر منعقد ہو, اور پھر اللہ کے رسول کے روزے پر اللہ کے رسول کا پرسہ اور گریہ کرتے ہوئے شہزادی کونین کی خدمت میں ماتم کیا جا سکے. بلایا وہ ایام نصیب فرما دے اور ہم سب کو سوگواران ختمی مرتبہ میں شامل فرما دے. ہم یتیم ہو گئے آج کی رات, اللہ کے رسول ان کی بنیاد پہ خدا نے کائنات بنائی, لونا کلمہ خلق تو لفتا اگر حبیب باپ کو پیدا کرنا مقصود نہ ہوگا میں کائنات اور افلاک بناتا ہی نہیں. تو کیا اہمیت ہے اللہ کے رسول کی ذات مقدس کی؟ اسی لحاظ سے آپ کی جگہ ہی قیامت خیز ہے. خدا ہمیں روز قیامت اللہ کے رسول کی شفاعت حاصل کرنے والوں میں شمار کرے. سامعین گرامی قاضیت اور عرصے کی کیفیت میں عنوان جو ایک طالب علم کو دیا گیا وہ خطبات امام حسن مصطفیٰ علیہ الصلوۃ والسلام اور آپ کی محبتوں اور دعاؤں کی برکتوں سے مسجد شاہ کربلا رضویہ سوسائٹی میں اس عنوان پر مجھ جیسے حقیق طالب علم نے آپ کی خدمت مقدس میں 8 دن ذمہ داری حاضری ذمہ داری فرش ادا انجام دی تھی اور پھر آپ کی دعاؤں کی برکت سے خدا نے اور بہت سارے زائروں کے قدموں کی مٹی بناتے ہوئے مجھ جیسے کو بھی کربلا کی زیارت نصیب کیا. دل تو بہت چاہتا ہے کہ اربعین کے زائرین کے واقعات اربعین کے زائرین کی کیفیات کو بیان کیا جائے. اس کے لیے تو ایک مجلس تو کیا. جتنی معرفت زائرین ابا عبداللہ واقع ہو جائے ایک مجلس تو کم پڑ جائے گی. صرف ایک خاص واقعہ بیان کر دوں جس کے لیے مجھ سے التماس کی گئی ہے. ویسے تو ہر گلی میں کربلا کی ہر ایک مقام پر ایک ایسی کیفیت تھی اسے لفظوں میں بیان نہیں کیا جاتا. اور اس سال کا اربعین تو کچھ ایسا تھا کہ جیسے کوئی بہت قرب ظہور امام زمانہ واقع ہو رہا ہو. ایک ایسی کیفیت تھی. خدا سلامت رکھے برادر اوزان کے سائے کو, علماء کی ان محنتوں کو, مجاہدین کی ہمتوں کو, شہیدوں کے خون کی عظمتوں کو. آج جتنی آسانی کے ساتھ پورے دنیا سے زوار کربلا پہنچے ہیں ان میں شہیدوں کا خون کا بڑا دخل. مجاہدین جو اپنے گھر بار کو چھوڑ کر موصل میں, تقریب میں اور دیگر علاقوں میں, ورنہ بدبخت دشمن تو کل سے مطالبہ کر رہا تھا, کل سے دھمکیاں دے رہا تھا کہ ہم اربعین ہونے نہ دیں گے. لیکن دشمن کی آرزو خاک میں مل گئی. شہیدوں کی عظمت کو سلام ہو, مجاہدین کی محنت کو سلام ہو, عراق میں رہنے والے مومنین کی میزبانی کے شرف کو سلام. صلوات پڑھے ہوں راستہ. یعنی ہر ایک کسان چاہتا تھا کہ کوئی خدمت میں کر دوں مولا کے دربار, کوئی خدمت میں کر دوں. اور اپنے اپنے انداز سے ایران کے زائرین کے لیے, ایران کے زائرین کے لیے, پاکستان کے زائرین کے لیے زبان کے مسائل اپنے مقام پر تھے. لیکن اس کے باوجود سب کے دماغ پر بس ایک کیفیت سوار تھی, اس کا نام تھا حسین. نہ زبان کا مسئلہ, نہ رنگ کا مسئلہ, نہ قوم کا مسئلہ. تو جس واقعے کے لیے اس سے درخواست کی گئی, یہ واقعہ اگرچہ بہت زیادہ گردش تو کر رہا ہے واٹس ایپ کے بعض گروپس کے اندر, لیکن میں پھر بھی تقویت زائرین کے عنوان سے یوں کہیے یا عظمت شیان آل محمد کے اعتبار سے بیان کرنا چاہتا ہوں. واقعاً اگر آپ کو خدا نصیب کرے, اور نصیب یقیناً کرے گا, بار بار کرے گا, ہے اور پھر وہ کربل نجف سے کربلا کے راستے میں جو گاؤں دیہات چھوٹے چھوٹے علاقے وہاں پہ ہوتے, اور جب غور کیجئے کہ وہ کوئی بہت بڑے بڑے محل والے لوگ نہیں ہیں, بہت بڑی جائیداد والے لوگ نہیں ہیں, غریب لوگ بھی. اور ایک ایسا ہی غریب شخص ہے جس کو دیکھ کر کینیڈا کے ایک زائر جو اس کی غربت پر افسوس کر رہے, اتنا غریب ہے یہ شیعہ, عراقی شیعہ اتنا غریب ہے کہ لباس بوسیدہ ہے, گرم آلود ہاتھ ہیں, اور یہ اتنی محبت کے ساتھ زائرین کی خدمت کر رہا ہے, تو وہ اس کی غربت پہ افسوس کر رہے تھے. اور اس شخص مومن نے جو میزبان بنا ہوا ہے اپنے مہمان کینیڈا کے رہنے والے زائر سے کچھ سوال و جواب کیے تھے. درمیان میں ترجمہ کرنے والے افراد موجود تھے جو اس کی بات کو یہاں منتقل کر رہے تھے. وہ سوال کرتا ہے کہ آپ کہاں سے آئے ہیں, جیسے کہ ہر ایک میزبان اظہار محبت کرتا ہے کہ آپ کی اور خدمت کرے, آپ بہت دور سے آئے. اس نے کہا کہ میں تو آیا ہوں کینیڈا سے. وہ عراقی مومن اتنا زیادہ سادہ انسان تھا کہ اسے اس نے آج تک کینیڈا کا نام سنا ہی نہیں تھا. یہ کیا ہوتا ہے؟ اور پھر اپنی وہ مٹانے کے لیے خفت کہہ دیجیے, اچھا آپ کہیں سے بھی آئے ہیں, تلوار پڑے گا اوپر, یہ بتائیں کہ آپ جہاں رہتے ہیں وہاں کسی امام کا روزہ ہے؟ آپ جہاں رہتے ہیں وہاں کسی امام کا مزار ہے, روزہ ہے؟ یہ کہتا ہے کہ نہیں, ہمارے علاقے میں کسی امام کا روزہ نہیں ہے. تو اس شخص مومن نے ایک مرتبہ اس عراقی مومن سے جواب جب دیا, تو پھر وہ اگلا سوال کرتا ہے حیرت کے ساتھ, اچھا اگر امام کا روزہ نہیں ہے تو کسی نبی کا روزہ تو ہوگا؟ نہیں, وہاں کوئی نبی کا مزار بھی نہیں ہے. پھر سوال تیسرا کرتا, اچھا نبی کا روزہ بھی نہیں ہے کسی, تو کسی امام زادے کی قبر تو ہوگی؟ وہ شخص مومن کہتا نہیں, ہمارے یہاں کسی امام زادے کی قبر بھی نہیں. ایک مرتبہ بڑی حیرت کے ساتھ وہ کہتا ہے, غریب انسان اس لیے غریب سمجھ رہے تھے, کہ جب کبھی مجھے مشکل پیش آتی ہے میں یہاں رہتا ہوں, تو میں مولا عباس کے روزے پہ چلا جاتا ہوں, میری مشکل حل ہو جاتا. کبھی آقا حسین کے بارگاہ میں جاتا ہوں, مشکل حل ہو جاتی. جب آپ کو مشکل پیش آتی ہوگی تو آپ کہاں جاتے ہوں گے؟ کہتا ہے یہ شخص مومن, جب اس عراقی مومن نے مجھ سے جملہ کہا تو مجھے اپنی غربت کا احساس ہو گیا کہ یہ کتنا امیر ہے, میں کتنا غریب ہوا پڑے ہوں. یعنی اس نے پھر دعا دی کہ خدا کرے آپ بار بار کربلا آتے رہیں, تاکہ جب کبھی آپ کو مشکل پیش آئے اور آپ کے علاقے میں کوئی ایسی جگہ نہ ہو کہ جہاں جا کر آپ دعا کر سکے, تو آپ بار بار کربلا آتے رہیں, خدا آپ کو بار بار کربلا کی ضرورت نصیب. اس نے اس کے لیے کہا, ہم سب کے لیے کہتے ہیں کہ پروردگار جب تک تمہیں زندگی عطا کی ہے کوئی دن ایسا نہ ہو کہ دن ہو مگر محبت حسین نہ ہو, اور رات ایسی نہ ہو کہ رات ہو مگر محبت حسین نہ ہو, کوئی ایسا ارادہ نہ ہو کہ ارادہ ہو سفر کربلا کا ارادہ نہ ہو. یقیناً ایک طرف اربعین کی زیارت کا شرف, ایک طرف آپ مومنین کی خدمت میں حاضر اربعین کی, اور ایسی حاضری کی پھر عنوان وہی ملا, خطبات امام مصطفیٰ علیہ الصلاۃ والسلام. سارے مقدمات تو ہم بیان کر چکے ہیں, और सारे मुकदमात पर एक जुमला काफी है कि वमा यंतिकु अनिल हवा इन हुवा इल्ला वहयुन यूहा। इस जुबान रिसालत पर खुदा ने मोहर लगाई है। उस जुबान रिसालत को चूसने वाली पहली शख्सियत औलाद सैयदा में हसन मुश्तबा। चलिए बात को आसान कर लेते हैं कि जुबान रिसालत में क्या असर होता है। बहुत गौर कीजिएगा, मैं एक जुमला आपकी खिदमत में अर्ज करूं। आजकल कुछ ऐसे इंसान मादियात में गिरफ्तार हो गया कि रूहानियत पर से तो यकीन उठता जा रहा है। दलील क्या है? मैं बहुत से ऐसे अफराद को जानता हूं अपने खानदान में, अपने जानने वालों में, मुलाकात करने वालों में, जो बहुत ज्यादा एहतियात करते हैं, बहुत ज्यादा जरासीम से बचना चाहते हैं। वो किसी मोमिन का झूठा पीना बर्दाश्त नहीं करते, किसी मोमिन का झूठा मुंह के आगे का बचा हुआ पानी बर्दाश्त नहीं करते पीना। पानी बचा हुआ ना भी हो तो बर्तन को पहले धो लेते। अब किसी ने अज़राहे इस्तेहज़ा कह दिया था कि फिर वो हौज़े कौसर पर अगर एक ही गिलास हुआ तो धन्यवाद पड़ेगा। नहीं भाई, ये अपने मकाम पर है मोमिन होना, ये मसला अपने मकाम पर है। तो वहां तो अज़रा है इस्तेहज़ा कह दिया था कि फिर हम कहेंगे हबीब इब्ने मलाहिस ने ऐसे खंगा लीजिएगा, इस मोमिन ने किया इस पे कौसर से खंगा लीजिएगा, ला हौला वला कुव्वता इल्ला बिल्लाह। वहां तक पहुंचोगे तब ना, तुम अगर मोमिन तक नहीं पहुंचे तो अमीरुल मोमिन तक कैसे पहुंचोगे? तो अगर लुआब की बात आए, एक मोमिन का लुआब, क्या मासूम को मेडिकल कैद नहीं था? नहीं जानते होंगे कहाँ पढ़ा होगा, कहाँ गए होंगे किसी मेडिकल यूनिवर्सिटी में पढ़ने के लिए। तो आपने फरमाया कि मोमिन के झूठे, मोमिन के बचे हुए पानी में या मोमिन के बचे हुए किसी लुक्मे खुराक में 70 बीमारियों की शिफा मौजूद। और हम ये समझ के छोड़ते हैं कि जैसे बीमारियां इसके अंदर मौजूद हैं। तो पलट के लोग कहते हैं मौलाना आज के मोमिन मिलते कहां पर है? मैं कहता हूं आईना देख लीजिए, जैसे आप हैं वैसे सब मोमिन सलवात पड़े हुए हैं। जैसे आज के दौर के मैं और आप मोमिन हैं, ऐसा सब मोमिन। और रही बात कि वो लुआब जो अल्लाह के रसूल का मासूम मुकद्दस ने हुज्जत परवरदिगार ने सिप्त अकबर ने बतौर खुराक लिया, उसका असर कितना होना चाहिए कि अगर किसी मोमिन का बचा हुआ पानी, किसी मोमिन का बचा हुआ खाना, मुंह के आगे से हटा हुआ बर्तन आपने इस्तेमाल किया तो शिफा बीमारियों से हो गई। और अगर अबू हाशिम जाफरी ने हिंदी जुबान के सीखने की आरजू की तो हुज्जत परवरदिगार, इत्तफाक से उनका नाम भी हसन है। आइमा में दो ही हसन गुजरे हैं, एक हसन अस्करी, एक हसन मुश्तबा अलैहि सलाम। हुसैन एक है, हसन दो है। और अगर 11वां इमाम अस्करी है तो क्या दूसरा इमाम लश्कर के बगैर होगा? तो जिम्मेदारी के मसाइल मुख्तलिफ हैं। मगर इमाम ने अबू हाशिम को अपने लोहाब दहन से मस किया हुआ, मुअत्तर किया हुआ एक कंकर लिया। अबू हाशिम इसे अपने मुंह के अंदर रख लीजिए। है कोई मोमिन जो इस तरह की बात को कबूल कर? मैंने देखे बाद ऐसे मोमिन हैं जो मुझ जैसे गुनहगार तालिबे इल्म हकीर इंसान से कहते हैं मौलाना आप थोड़ा पानी बचा दीजिएगा जान पूछ कर, क्यों कहते बिना? अरे भाई मेरा पानी है, कहीं अगर आपका बचा हुआ पी लेंगे तो हमें भी कुछ इल्म मिल जाएगा।
ये मेरे बचे हुए पानी से आपको इन कैसे मिलेगा, ये अकीदा है।
सब आप पढ़े हो मोहम्मद वाले
लफ्ज की इस्तेमाल कर दूं, अकीदत है, अकीदा और होता है कि आपसे मोहब्बत है, आपका मकाम हम समझ लेंगे जनाब, अगर आपके बच्चे को पीएंगे तो फायदा हो जाएगा। तो इमाम ने अपनी जुबान मुकद्दस से लुआब से मुअत्तर किया हुआ एक कंकर अबू हाशिम को दिया। अबू हाशिम ने दहन में रखा, एक दहन में रखते ही मुझे खुदा ने 70 जुबानों का आलिम बना दिया। अगर 70 जुबानों का आलिम अबू हाशिम 11वें इमाम के लुआबे मुबारक के एक कंकर के बराबर लुआब से हो सकता है, तो इमाम हसन मुस्तफा अलैहि सलाम ने बराह रास पैगंबर के लुआब को क्या आपके इल्म का मकाम हो, क्या आपके खुतबात का अंदाज होगा। सिर्फ एक फरमाने मासूम अच्छे इन तीन रोजा मजालिस में बहुत सी बातें ऐसी हैं कि जो शायद खुतबात के साथ साथ शामिल की जाएंगी, जिनमें से मखसूस तौर पर आज 27 सफर शब 28 सफर की बुनियाद पर इमाम मासूम की बारगाह में तवस्सुल बयान कर, और ये तवस्सुल मुझे सिखाया है, मुझे सिखाया है शेख काजिम अल अमरी, मदीने मुनव्वरा का वो मुजाहिद आलिम दीन कि जिसने अपने बाबा आयतुल्लाह मोहम्मद अली अल अमरी के इंतकाल के बाद इमाम बारगाह अल अमरी को ऐसा मुनज्जम किया कि आज जुमे की नमाज भी कायम है मदीने मुनव्वरा में और अशरे मजालिस से अज़ा भी मुनक़िद होते हैं और दुनिया भर के आए हुए ज़ायरीन को उस मकाम पर पहुंच के ऐसा लगता है जैसे अपने घर में होंगे, वरना बाकी तमाम जगह मुश्किलात हैं, खौफ है, कुछ मत कहना, इशारा मत करना, सजदे का इस्तेमाल मत करना, मगर जब उस इमाम बारगाह में आते हैं तो सजदा भी है, तस्बीह भी है, फिर नज़र इमाम मुस्तफा अलैहिस्सलाम भी। और हमारे और आपके यहाँ तो मिजाज ये है कि पहले मजलिस उसके बाद दस्तरखान बिछता है, ऐसे ही ना, मगर शेख अल अमरी के इमाम बारगाह में दस्तरखान भी जाता है बगैर मजलिस के। वो हर रोज ऐलान करते हैं नमाज ज़ोहर के बाद के जितने ज़ाहिर आए हुए हैं उन सब के लिए दावत है दस्तरखान बढ़ा जाए। वो तरीका बताते हैं कि जब कोई हाजत हो, मुश्किलात हो, परेशानी हो रिस्क के उनवान में, तो आप इमाम अलैहिस्सलाम को वसीला बनाइए कि दूसरे इमाम के खास लकब करीम अहले बैत, तो उनके नाम से तवस्सुल कीजिए। क्या करना है, क्या दो रकअत नमाज़े हाजत पढ़िए और वतन इल्ला और उसका सवाब हदिया कीजिए खिदमत इमाम मुस्तफा अलैहिस्सलातु वस्सलाम। उसके सोचिएगा लोग जॉब के लिए, अच्छी नौकरी के लिए, कोई गवर्नमेंट की नौकरी हो या प्राइवेट नौकरी हो, अच्छा ग्रेड मिल जाए तो बड़े बड़े पापड़ बेल लेते हैं, दो रकअत नमाज में क्या मसला। फिर कहते हैं कि एक कम से कम एक पेज, कोई जो कुरान खोल लीजिए, कम से कम एक पूरा पेज कुरान मजीद का हिस्सा तिलावत कीजिए, और तिलावत जो कर लीजिए उसका सवाब भी मासूम की बारगाह में हदिया कर दीजिए। दो काम, तीसरा काम दुआए तवस्सुल पढ़ते, और दुआए तवस्सुल में जब खास पहुंचे इमाम मुस्तफा अलैहिस्सलाम के जिक्र मुकद्दस तक, तो फिर अपनी हाजत को पेश कीजिए, या वजीहन इंदल्लाह इश्फालना इंदल्लाह तकद्दमना, अपनी हाजत को पेश कीजिए, और ये तीन काम पूरे कर लीजिए फिर दस्तरखान बिछाइए और फिर इमाम अलैहिस्सलाम की नज़र को मुनअक़िद कीजिए, फिर आप अपनी रोजी में बरकत की वो कैफियत देखेंगे कि जैसे मुहावरा मशहूर है कि छप्पड़ फाड़ के मिल जाए। सलवात पढ़े मोहम्मद, जुमले का मतलब है कि जहां से गुमान हो वहां से भी मिलेगा और जहां से मिलने का गुमान ना हो वहां से भी मिलेगा। तो ये आज शबे 28 सफर के उन्वान से खास जुमला था इमाम के तवस्सुल के बारे में। आइए उस खुतबे का आगाज करते हैं जो खुतबा इमाम अलैहिस्सलाम ने दिया है, और ये खुतबा मखसूस है इस किताब के एतबार से, नंबर है 33, खुतबा नंबर 33, 33 खुतबा। फी तारीफ नफ्से ही, इसका टॉपिक क्या है? फी तारीफ नफ्से ही, इमाम ने अपनी जात की पहचान करवाई जबकि आपसे आपकी जात की पहचान तलब की है, और सिफात खलीफत, और जब इमाम से पूछा गया खलीफा या रसूल खुदा की सिफात क्या होनी चाहिए तो आपने खलीफा रसूल खुदा की सिफात भी अपने खुतबे के अंदर बयान कर दी। रोविया अन्ना, खुतबे से पहले जो मुकदमा है बयान कर रहा हूं, रोविया अन्ना आम्र इब्न अल-आस बहुत शरीर तरीन शख्स है, शरीर तरीन शख्स, खबीस तरीन शख्स का मुशीर अम्र बिन आस, मुशीर किसका? हां के निशान है। काला ले मुआविया, अम्र बिन आस के बहुत सारे अजीब व गरीब से वाकयात आपके इल्म में, मगर यहां वाकयात पेश नहीं कर रहा, खाली मैंने इशारा किया अम्र बिन आस कौन है। काला ले मुआविया, कहता है मुआविया से, क्या कहता है? इब अस इल अल हसन इब्न अली, बुलवाओ हसन इब्न अली और उनसे कहो कि यस अदल मिंबर व यख्तब अन्नास, मिंबर पर आए और लोगों से खिताब करें। फलअल्लहु अन यहसर, हो सकता है कि वो खिताब ना कर सके। वाह वाह कीजिए, ये वाकई लुत्फ़े परवरदिगार है कि इंसान जो सोच रहा हो वो बोल नहीं सकता, एक बोलना नीचे बैठकर। देखिए नीचे बैठकर आप बोलते हैं तो आपको कोई एक या दो तीन लोग देख रहे होते हैं, और जब आप ऊपर बैठ जाते हैं तो जितने लोग सबकी जो आंखों का मुशाहिदा है वो आपकी जात बन गई। अब इतनी आंखों के सामने किसी जुमले को अदा करना, और ये अगर आशिकान आले मोहम्मद का मजमा तो पढ़ना बड़ा आसान है, और अगर हाकिम शाम का दरबार हो तो पढ़ना कितना मुश्किल है। कि हाकिम शाम मुआविया की बात हो रही है, तो हाकिम शाम से अमर बिन आस कहता है बोलाओ हसन को इब्न अली अलैहिस्सलाम और उनसे कहो कि आए मिंबर पर, और मिंबर पर आकर लोगों से खिताब करें, खुतबा, शायद कि वो खुतबा ना दे सके। ऐसा क्यों है? इमाम मुश्तबा के बारे में ऐसा क्यों ख्याल किया गया? बहुत गौर कीजिएगा। कभी ऐसा होता है घर में दो भाई हैं, एक जरा खामोश तबीयत का मालिक है, एक जरा सा तबीयत के एतबार से कम खामोश है, कुछ बोलता ज्यादा है। शायद के हम ये समझें आज के दौर में कि तबीयत बशरियत में इमाम मासूम कुछ ऐसे महसूस होते रहे होंगे कि जैसे कम गो या कम गुफ्तगू करने वाले, और जब कोई गुफ्तगू कम करने वाला हो तो लोग समझते शायद ये क्या पढ़ सके। हाँ, जो बहुत ज्यादा बोलने वाला हो उसके लिए इस बात का वरहल लोग एतबार कर ले, तो शायद कि ना बोल सके। अगर ऐसा हो गया कि नहीं बोल सके तो ये बात हमारे हक में ऐसी कारामत साबित होगी कि हम हर महफिल में हम हर मकाम पर उसका तस्किरा करेंगे। हाँ हसन है तो बहुत अच्छे, मगर खिताब नहीं कर सकते। यानी मिंबर देने की पॉलिसी, कल बात पढ़े मोहम्मद, और मौलाना को मिंबर देने की पॉलिसी क्या है कि ये नहीं बोल सकेंगे और हमारे लिए एक रास्ता खुल जाएगा ईमान के हवाले से कुछ बातें लोगों में फैलाने के लिए। फबअस इलैहि मुआविया, बुलवा लिया ईमान को मुआविया ने, और जब ये अजीब कैफियत है कि मासूम बुलाए जाते हैं और मासूम आ जाते हैं, अगर नहीं आते तो एक हुज्जत है और आ जाते हैं तो एक और हुज्जत कायम हो जाती है। فَأَسْعَدَهُ الْمِنْبَر, बस इमाम मिंबर पर सुकूत फरमाते हैं यानी बुलंद होते, तशरीफ फरमा होते, या आप आसान अल्फाज में ज़ेब मिंबर होते। वाकई लफ्ज ज़ेब मासूम के लिए ज़ेब दे जाते, हम जैसों के लिए तो मिंबर का बस ऐसे ही इस्तेमाल पड़े मोहम्मद वाले। वक्त जमा अलहुन्नास, लोग इमाम की तकरीर सुनने के लिए जमा हुए, और रुकसा अहले शाम और खासतौर से अहले शाम के बड़े बड़े सरदार आके बैठ गए इमाम के खिताबत को सुनने के लिए, इमाम के खुतबे को समाप्त करने के। फहमदल्लाह अल हसन अलैहि सलाम व अस्ना अलैह, बस मौला ने खुदा की हमद और खुदा की सना को बयान की। वाकई किल्लत इल्म और किल्लत वक्त दोनों मजबूर करते, लफ्ज हमद और सना में क्या फर्क है, क्या लतीफ इशारे कि मौला ने हम अल्फाज में किस अल्फाज में की, परवरदिगार की, और सना किस अल्फाज में की। मगर असल मौजू तारीफ नफ्स फरमाए अय्युहन्नास मन अरफनी, जो मुझे जानता है, फअनल्लज़ी युरफ, बस मुझे जानता है, मैं मारूफ। वमन लम यारिफनी, और जो मुझे नहीं जानता है, फअना अल हसन इब्न अली इब्न अबी तालिब इब्न अम्म नबीय्यिल्लाह अव्वलिल मुस्लिमीन इस्लामा व उम्मी फातिमा बिन्त रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम। बस मैं कौन, अपना नाम बताया, मैं हसन, इसका बेटा अली का बेटा, अली किसके बेटे, अबू तालिब के बेटे। किस शान से अपने दादा तक का नाम लिया है, दादा इतना अजीम है कि मासूम पोता अपने दादा का नाम अपने तारुफ में लेता है, और किसी का दादा ऐसा, दादा तो बस हुसैन का दादा है, दादा तो बस हसन के दादा है। कौन मेरे बाबा, कौन इब्ने अम, चचा के बेटे, किसके चचा के बेटे, रसूलुल्लाह के, व जद्दी, हाँ अव्वल मुस्लिमीन इस्लाम, उनकी पहचान, मेरे बाबा की पहचान कि सबसे पहले इस्लाम की हिमायत का ऐलान किया, मैं वो हसन कि जिसके बाबा ने सबसे पहले इस्लाम की हिमायत का ऐलान किया, ए इस्लाम रखने वालों मुझे पहचानो में कौन। और अगर माँ का पूछते हो तो माँ कौन, माँ सैयदा रसूल अल्लाह की बेटी फातिमा ज़हरा सल्लल्लाहु अलैहि वसल्लम। जद्दी, मेरे दाद, नाना कौन, क्योंकि तो जद इस्तेमाल दोनों के लिए हो, यहां अब आप ताव अपने नाना का कराते, नाना कौन, मोहम्मद इब्न अब्दुल्ला नबी रहमा, दादा अबू तालिब हैं, नाना मोहम्मद इब्न अब्दुल्ला, बाबा अली हैं, माँ सैयदा है, ये मेरा तारुफ है, मुझे हसन कहते। मैं कौन, इब्नुल बशीर, मैं कौन, इब्नुल नजीर, मैं कौन, सिराज मुनीर का फर्जन, मैं कौन, अना इब्न मन बुइस अर रहमतल लिल आलमीन, میں اس کا بیٹا اس کو عالمین کے لیے رحمت بنا کر بھیجا ہے. یہ تعارف خاص ایسے ماحول میں کہ جہاں پر حاکم شام کے ٹکڑوں میں پلنے والے, یہ بات یاد رہے کہ یہ مجمع ایسا ہے جس میں عام لوگ صرف عام لوگ نہیں ہیں, رؤساء اہل شام. یہ پورا پروپیگنڈا تھا کسی طریقے سے شام کے بڑے بڑے رئیسوں کے سامنے امام حسن کی شخصیت کو اس طرح پیش کیا جائے کہ یہ ان کے بارے میں کوئی ایسا خیال قائم نہ کر پائے کہ اچھا یہ بھی کوئی شخصیت ہے. اور اسی لیے امام کو منبر دیا گیا. کیا کیفیت ہے واقعی. اگر آج کے دور میں ہم دیکھتے ہیں کہ دو بڑے حرم, مکہ المکرمہ کا حرم اور مدینہ منورہ کا حرم, یہ دو بڑے حرم خدا نے کسی ایسے کے ہاتھ میں دیے ہوئے ہیں کہ جو ان دونوں حرم کی تقدس پر ایمان بھی نہیں رکھتے. خدا ایسے ہی کام لیا کرتا ہے کہ خوب رگڑو گے مگر کچھ نہ ملے گا. اسی انداز سے ممبر بھی حسن کو دو گے مگر جنت کی بو تک نہ ملے گا. کہ ممبر بھی دے رہے ہیں مولا کو اور لائق تعریف بھی نہیں ہے بلکہ لائق مذمت. صلی اللہ پڑے محمد. انا ابن من بوئس الى الجن والانس اجمعین, اور میں اس کا بیٹا ہوں جس کو جنوں اور انسانوں تمام کی طرف مبعوث کیا گیا. اجمعین, اپنا اختیار بتا دیا کہ صرف انسانوں پر نہیں بلکہ جنوں پر بھی ہے, میں اس کا بیٹا ہوں. اب ایسے جملات جب امام ادا کر رہے ہوں تو حاکم شام پر تو مٹی پڑ گئی ہوگی. اب الفاظ کے فقطع علیہ معاویہ, خطبے کو روکنے کے لیے معاویہ نے درمیان میں جملہ کہا. فقال, وہ کہتا ہے, یا ابا محمد خلنا من ہذا, ان باتوں کو چھوڑ دی. وحدثنا وحدثنا فی نعت الرطب, اور آپ بتائیے کہ کھجور کی کیا توصیف ہے. بہت بہت کیجیے گا. کوئی اتنے فصیح و بلیغ انداز سے خطبہ پڑھ رہا ہو اور درمیان میں خطبہ روک کر اسے کہا جائے کہ آپ کھجور کی تعریف کیجیے, اس کا کیا مسئلہ واضح ہوتا ہے کہ وہ رقت کو توڑنا چاہتا تھا کہ رقت ٹوٹ جائے. وہ چاہتا تھا کہ رؤسائے اہل شام کے نزدیک امام کی منزلت غیر واضح ہو کر رہ جائے اور امام کی منزلت امام کے الفاظ فصاحت و بلاغت میں اتنی واضح کی کہ اب حاکم شام کو روکنا پڑ رہا. کہتا ہے اس کو چھوڑیے. بہت غور کیجیے گا. گویا یہ دشمن کی پالیسی ہے کہ جب کبھی منبروں سے حق بات ایسی بیان ہونے لگے تو اس حق بات بیان کرنے والوں کو روکنے کے لیے کچھ ایسے موضوعات دے دیے جائیں کہ جن کا تعلق اس فصاحت و بلاغت و تبدیل سے معذرت پڑے محمد. وہاں بھی ارادہ بذالک تخجیل ہو جاتا تھا کہ اس طرح امام کو شرمندہ کر دے, خجالت میں ڈال دے. فقال الحسن علیہ السلام, بس امام نے شاخ فرمایا, نعم التمر, ہاں ہاں اچھا کھجور کو پوچھتے ہو. الریح تنفخہ, کھجور تو وہ نعمت پروردگار ہے جس کو ہوا پھلاتی ہے. والحر ینزجہ, اور گرمی کا موسم سورج کی روشنی اسے پکاتی ہے. پھر فرمایا, واللیل یبردہ, اور رات کی ٹھنڈک اسے خوشبودار اور میٹھا بنا دیتی ہے. کیا کیفیت ہے. رات میں کیا ہوتا ہے, دن میں کیا ہوتا ہے, ہوا کیا کرتی ہے اور روشنی دھوپ کیا کرتی ہے, یہ حجت خدا کے علاوہ کون بیان کر سکتا ہے؟ بہت سنیے گا، ارے جس کے جت کو لوگ کہتے تھے انہیں کیا خبر کہ کھجور کا درخت نر ہو اور مادہ ہو، یہ جملہ واضح ہے نا، کہ ایک مرتبہ وہ کھڑے ہوئے صاف کر رہے تھے، مخصوص جو طریقہ نباتات ہے اس معاملات میں گابا لگانا اسے اردو میں کہا جاتا ہے، تو کہتے جی اللہ کے رسول سے گزرے، پوچھا کیا کر رہے ہو؟ کہ یہ ہم لگا رہے ہیں، دونوں کا ایک ملاپ کر رہے ہیں ان دونوں درختوں کے عنوان تاکہ پھل پیدا ہو سکے. فرمایا یہ کیا ہوتا ہے؟ کہتے تم اپنی دنیا کو مجھ سے بہتر جانتے ہو، لا حول ولا قوت، یہ تمہارا مصطفیٰ ہے، وہ ہمارا مصطفیٰ ہے، کہ جس کا مصطفیٰ اتنا ذہین ہے کہ جب کھجور کی بات کرتا ہے تو اول سے آخر تک پہنچاتا ہے. تم سمجھتے ہو؟ اور وہی کیفیت ہے. ایک مرتبہ عبداللہ ابن عامر اور کھجور کے درخت کے نیچے بیٹھے ہوئے امام حسن مصطفیٰ علیہ الصلوۃ والسلام، پھر تماس کروں گا صاحب قریب قریب ہوئے تاکہ بعد میں آنے والا ہو جائے بنتا ہوں اور تھوڑا قریب ہو جائیں، سلوات پڑھتے ہیں. عبداللہ ابن عامر اور یہ حاکم شام یہ بیٹھے ہوئے، اور ایسی بات نکل آئی کہ آپ کے نانا تو اللہ کے رسول تو بتا دیا کرتے تھے کہ وزن کے اعتبار سے اس کھجور پہ کتنے کلو کھجور اس پہ تیار ہوں گے، اتریں گے، اس کا پھل کتنا ہوگا، کیا آپ بھی کچھ علم رکھتے ہیں؟ فرمایا جتنا علم خدا نے اپنے حبیب کو دیا اتنا علم بغیر کسی کم و کاسٹ کے حبیب خدا نے ہمیں دے دیا. نانا سے خالی پوچھا گیا تھا وزن کا، میں تو عدد بھی بتا سکتا ہوں، بڑا فرق ہے. اگر دونوں کے درمیان معاملات پہ غور کریں، وزن اور ہے عدد اور ہے، ہو سکتا ہے کبھی زیادہ وزنی کم عدد والے اور کبھی کم وزنی زیادہ عدد والے برابر ہو جائیں. ٹھیک، تو یہ تو اندازہ کرنا کہ جناب کتنے من یا کتنے کلو گرام، لیکن اس کی تعداد کو بتانا، امام فرماتے ہیں نانا سے تو اتنا پوچھا گیا تھا تو خالی وزن کا جواب دیا تھا، مجھ سے چاہو تو میں عدد بھی بتا دوں. اچھا، یہ کھجور جو لگا ہوا درخت ہے اس پر جو کھجور لگی ہوئی ہے اس میں کتنی کھجوریں ہوں گی بتائیے، اس کی فگر کیا ہوگی؟ فرمایا 4004 بغیر کھجور کے درخت کو دیکھے ارے جو نسلوں کو بتا دے کہ کتنے ہمارے والے سوال پڑے کھجور کے درخت پر. 4004 اس نے اشارہ کیا چڑھ جاؤ درخت کے اوپر. عبداللہ ابن عامر صاحب کے درخت پہ چڑھے تو آپ کو معلوم ہے کہ یہ سارے کام بھی لوگ کر سکتے تھے، اور خوب کھجور توڑنا شروع کی، گنتی شروع ہوئی، 100, 150, 200, 1000, 1500, 2000. اب آنکھیں حیرت سے پھیلنا شروع ہوئیں، لگتا تو اتنا تھا نہیں کہ اتنا نکل آئیں گے کھجور اس کے اوپر، اور اب کریں کیا؟ عبداللہ ابن عامر نے کھجوریں گنتے گنتے توڑ توڑ کے جمع کر رہا ہے، 4000 تک بات پہنچ گئی، اور 4001, 4002, 4003 پہ لا کے روک دی. کہتے ہیں یہاں تو 4003 نہیں، بہت غور کیجیے گا. اسی لیے امام علیہ السلام نے اس سائل کے سر کے بالوں کی تعداد کو نہیں بتایا تھا کہ اگر میں تمہارے سر کے بالوں کی تعداد بتاؤں تو گنو گے کیسے. اس نے پوچھا تھا نا کہ آپ کیا مجھ سے باتیں کرتے ہیں شلال بتانے کی، بجلی کیسے پیدا ہوگی. چھوڑیں ان باتوں کو، بتایا میں صرف بال کتنے. مگر امام نے یہاں پر بتایا 4004 اور اتنے تین 4003 ایسے ماشاءاللہ آپ کا بہت قابل ذات ہے. ایک آدھ تو کمی بشی ہو سکتی ہے, کوئی بات نہیں. امام نے ارشاد فرمایا تو ظاہر کرتا ہے کھجور کو یا میں خود ظاہر کر دوں؟ مجھے اللہ کا رسول کا علم ملا ہے, اس میں کمی اور کاس نہیں ہو سکتی. یہ یہ اتنے آپ کا بھی بہت قابل تعریف ہے, 4003 تو بہت بڑی بات ہو گئی, ایک آدھ کھجور کم ہو سکتی ہے. یہ اور مسئلہ ہے علم الہی کا عنوان یہ کہ جتنے فرما دیے. میں کہتا ہوں اگر 4003 تھے اس درخت پر اور امام کی زبان مقدس نے 4004 کہہ دیے تو ہو جائیں گے, نہ تھے تب بھی ہو جائیں گے. کہتے ہیں یہ نصیب سے, تو سب کو مل جاتا ہے, جو نصیب سے نہ مل سکے وہ ان سے مانگ لو. صلوات پڑھے محمد والے. اور اب لگتا مجھے کچھ ایسے کہ شاید آج کی حد تک مجھے یہاں روکنا پڑے گا. بس ایک جملہ اور مکمل کرے کہ امام نے درمیان میں انٹرپٹ کیا, اس نے حکیم شام نے کھجور کی بات کر کے, امام نے کھجور کی بات پر چار جملے فرمائے پھر آگے بڑھ گئے. اما ابن مستجاب الدعوت, میں اس کا بیٹا ہوں, اس کی دعا قبول ہوتی ہے. انا ابن شفیع المطاع, میں اس کا بیٹا ہوں جو شفاعت کرنے والا بھی اس کی اطاعت واجب کی گئی. انا ابن اول من ينفذ الراسية التراب, میں اس کا بیٹا جو سب سے پہلے زمین سے اٹھا کر محشور کیا جائے. انا ابن من يقرأ باب الجنة, میں اس کا بیٹا تو سب سے پہلے جنت کے دروازے کو نوک کرے گا. فَيَفْتَحُ لَهُ, اور وہ اس کے لیے کھول دیا جائے گا. فَيَدْخُلُهَا. أَنَا ابْنُ مَنْ قَاتَلَ مَعَهُ الْمَلَائِكَ, میں اس کا بیٹا اس کے ساتھ فرشتوں نے جہاد میں حصہ لیا. تم لڑتے ہو امریکہ کی مدد سے, اب تو کچھ خبریں اچھی آ رہی ہیں انشاءاللہ, کہیں آگ ہے ظاہر کی تو کہیں حسد کی آگ ہے, جلتے دونوں ہیں, یہود جلے یا سعود. صلوات پڑھے محمد آگ ہے, اس کا مقدر ہی آگ ہو تو دنیا کی آگ بجھ جائے گی, آخرت کی آگ میں جلنا پڑے گا. لیکن عزیزوں, فرش عزائے غم اور آج شہادت کی شب ہے, کتنا مہربان ہے, کتنا محبت کرنے والا ہے, انسانیت کا کیسا رہنما ہے. جب اپنے قاتل کا نام بتا کہ مجھے میرے گھر میں میرے نکاح میں جوغا بنت اشعث مجھے زہر دودھ یا شربت میں ملا کر دے گی, تو جن کے سامنے آپ نے اظہار فرمایا تھا ان افراد نے مولا سے عرض کی تھی کہ مولا پھر اسے طلاق کیوں نہیں دے دی, یا مولا اسے گھر سے نکال دی. ارشاد فرمایا جب تک جرم نہ کیا ہو مجرم کو سزا جرم سے پہلے نہیں دے سکتی. یہ معصوم کا طریقہ عدالت ہے. اس امام کے بارے میں تم کہتے ہو کہ ان کے طلاق دیا کرتے تھے, وہ جودہ بنت اشعث بھی فرماتے کہ جب تک جرم نہ کیا ہو تب تک سزا ممکن نہیں ہے. تو لوگوں نے کہا اچھا پھر اس کو طلاق دے دیجیے. فرمایا طلاق کے لیے بھی کوئی شرطی عذر ہونا چاہیے. اللہ اکبر, آج کی مجلس کا یہ خاص جملہ یاد رکھیے، رب کے مسائل ضرور ہے لیکن یاد رکھیے، ہم اس امام کا ماتم کرنے جمع ہوئے تو جودہ بنت اشعث جیسی خاتون کو بھی طلاق نہیں دے رہا. ارشاد فرماتا ہے کہ طلاق کے لیے بھی کوئی شرعی عذر ہونا چاہیے. اس سے بڑھ کر اور ہمارے اور آپ کے لحاظ سے کیا شرعی عذر ہوگا کہ وہ امام کو ماننا چاہتی ہے؟ مگر امام کے اپنے علم غیب کی بنیاد پر ظاہراً جودہ بنت اشعث کا کوئی عمل امام کی نگاہوں میں یا ظاہر کی نگاہوں میں ایسا نہیں. اس کی بنیاد پر شرعاً طلاق واقع ہو سکے، اللہ اکبر، شریعت کا کتنا مقصد ہے وہ آپ بول بتا. کہتے ہیں کہ جس دن امام روزے کی حالت میں تھے، افطار کا وقت، اور جب افطار کے لیے کھانے کو طلب کیا، شربت کو طلب کیا، ملعونہ نے اس وقت زہر ملایا اور اتنا شدید زہر ملایا کہ تاریخ آئمہ میں، تاریخ انسانیت میں شاید کسی انسان کو اتنا شدید زہر نہیں دیا گیا. اتنا شدید زہر امام کو دیا گیا ہے. رونے والوں، میرا مولا رخصت کا وقت قریب ہے. ہائے غربت مصحوم، آج کی رات یتیمی کی رات ہے. ایک ایسی بیوی کو پرسہ دو گے جس کے دو طرف غم ہیں، ایک طرف باپ کا پرسہ دو گے، ایک طرف بیٹے کا پرسہ دو. دکھیاری ماں کو بیٹے کا پرسہ بھی دو، یتیم بیٹی کو باپ کا پرسہ بھی دو. رونے والوں، آج کی رات میں کتنا روئیے کب ہے کہ دو معصومین کی شہادت کی شب روا محمد. میرا مولا، آپ نے کچھ گھونٹ نوش فرمائے تھے کہ ذہن میں اثر کرنا شروع کیا، اتنا شدید اثر کیا ہے کہ امام فرماتے ہیں اپنی بہنوں سے کہ برتن کو لائیے. جب لگن کو لایا گیا تو امام کو خون کی الٹیاں شروع ہوئی ہیں. واہ محمد، گھر میں قرآن بچ گیا اور خالی خون نہیں نکلتا دہن مقدس سے بلکہ جگر کے ٹکڑے نکلتے ہیں. میرا مولا، اس حالت میں کہ خون کی سانس جگر کٹ کٹ کے نکل رہا تھا، ارے ہائے، 3 سال کا شہزادہ اپنے بابا کے ہونٹوں پر خون لگا ہوا دیکھتا تھا، ریشے مبارک کو خون سے رنگین دیکھتا تھا، قریب آیا، اپنے بابا کے ہونٹوں کو صاف کرنے لگا. ارے میں کہوں گا، اے شہزادے، ارے آپ نے بابا کے ہونٹوں کے خون کو صاف کر لیا، ذرا کربلا میں رکیے گا. یا 4 سال کی بچی اپنے بابا کے کٹے ہوئے سر کو ارے خون سے بھرا ہوا دیکھے گی لیکن صاف نہ کر پائے گی، ایک ہاتھ بس ایک گردن باندھے جائیں گے. واہ محمد، واہ مصیبت، اپنے بابا کی اس حالت کو دیکھ کر پریشان ہے، روتا ہے شہزادہ. ہائے جناب قاسم کا عجیب وقت، ایک مرتبہ میرے مولا نے بلایا تھا ام فروا کو، ام فروا قریب آئی، قاسم کو بھی میرے قریب لائی. امام نے ایک کاغذ طلب کیا، ایک قلم طلب کیا، ایک تحریر کو لکھا. واہ محمد، آؤ مسلمان دیکھو، رسول کا نواسا کاغذ و قلم مانگ رہا، اسے کاغذ بھی ملا، اسے قلم بھی ملا. واہ محمد، واہ مصیبت، ارے ایک کے لیے لکھنا تھا تو مل گیا. ہائے رسول اللہ، امت کے لیے لکھنا چاہتے تھے نہ دیا گیا. واہ محمد، یہ میرے مولا کا گھر ہے، آپ کو قلم بھی دیا گیا، آپ کو کاغذ بھی دیا گیا، آپ نے تعویذ لکھا ہے، تعویذ میں کیا لکھا ہے؟ اس کو لپیٹ کر دیا کہ اس کے بازو پر باندھو. میں فروا، اگر کوئی ایسا دن آئے تو تم سمجھو کہ اس سے بڑا مشکل دن تو کوئی نہ ہوگا. تو اے ام فروا، اس تعویذ کو کھول کے پڑھ لینا، تمہاری مشکل آسان ہو جائے گی. امام نے لکھا کیا تھا، یہ خبر کب ہوئی؟ جبکہ کربلا 10 محرم کو قاسم نے بڑی کوشش کی،
और इमाम से इजाजत ना मिली, माँ के पास रोते हुए आए, अम्मा अम्मा चचा मुझे पढ़ने की इजाजत नहीं देते, अम्मा जब भी जाता हूँ रोने लगते हैं चचा मुझे देख के। जनाब उम्मे फरमा को मौला की वसीयत याद आ गई, अरे बाजू पर बंधे हुए तावीज को खोला और कासिम के हाथों में दिया, कासिम ले जाकर अपने चचा को पेश कर दो। तावीज पे क्या लिखा हुआ था? हाँ लिखा था, या बुनैया कासिम अदरक अकल हुसैन, ए मेरे प्यारे बेटे अपने चचा हुसैन का साथ ना छोड़ देना। रोने वालों इसी तावीज को लिए हुए जब भी जनाबे कासिम आए ना मौला की बारगाह में, और मौला हुसैन ने अपने भाई की तहरीर को देखा, एक मर्तबा नक्शा मदीने का निगाहों में आ गया, अरे अपने भाई का चेहरा देखा, अपने भाई की तहरीर के अक्स में कभी होठों से लगाते थे कभी आंखों से लगाते थे, अरे भैया उस हालत में भी हमारी गुर्बत याद रही। वाह मोहम्मद वाह मुसीबत। रोने वालों बस एक जुमला सुनना, हाय मेरा मौला वसीयत का महलाया है ना, जब मेरे मौला मुश्तबा का वसीयत का महलाया है, बहने जमा है भाई के करीब है, तमाम अहलो आयाल जमा है, मेरा मौला हुसैन अपने भाई की हालत को देख के पछाड़े खाते हैं, रोते हैं फरियाद करते हैं, करीब बुलाया अपने भाई को, अपने छोटे भाई को करीब बुलाया, ए भैया हुसैन ऐसे न रो, ए भैया हमारा दम तुम्हारी गोद में निकल जाएगा, अरे तुम हमें गुस्लो कफन दे दोगे, लेकिन या अब्दुल्ला ला यौमा का यौम का हुसैन जैसा दिन तुझ पर आएगा ऐसा दिन तो किसी पर नहीं आया, अरे तुझे गुस्लो कफन न मिलेगा, तेरे जनाजे को घोड़ों की محمد وآل محمد کے پروردگار تمام حاضرین کی حوائج شرعیہ کو پورا فرما، اس کا واسطہ اس غریب کا جنازہ دو مرتبہ اٹھایا گیا، ایک مرتبہ کفن سفید تھا پھر کفن خون سے رنگین ہو گیا، خدا اس کا واسطہ جس کے جنازے میں مسلمانوں نے پھولوں کے بجائے تیر برسا دیے، پروردگار واسطہ غربت امام مصطفیٰ کا واسطہ، پروردگار تمام تر مشکلات کا خاتمہ فرما، مصطفیٰ کا رزق عطا فرما، پروردگار شب شہادت سے فرصت پیش کرتے ہیں میرے مالک، اب جنت البقیم روضہ امام مصطفیٰ کی تعمیر کے اسباب فرما، خدا کرے یہی مجلس ادا روضہ امام پر منعقد ہو، امام کی شب شہادت ہو، ماتم برپا کی ہجائے، امام زمانہ کو پرسا پیش کی ہجائے، اے خدا ہمیں امام کے ناصروں میں شامل فرما، ماتم حسین